تفسير. سورة ياسين آیت نمبر 13 سے لے کر 32 تک. یہاں پہ اللہ رب العزت نے قریش کے سامنے رسولوں کو جھٹلانے والی ایک بستی کی مثال پیش کی ہے کہ بستی والے جو تھے جب انہوں نے رسولوں کو جھٹلایا تو ان کا کیا انجام ہوا. اور اس مثال کے ذریعے سے یہ بات بتائی گئی ہے کہ اے اہل مکہ, تم سوچ لو کہ تم جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ جو ہے وہ کیا سلوک کر رہے ہو. اور یہ بستی کون سی بستی تھی؟ اس سلسلے میں مفسرین کہتے ہیں کہ یہ بستی جو تھی اس کا نام تھا انطاکیہ. الف نون طا الف کیف کشمیر والا یا اور ہاں انطاکیہ. وَدْرِبْ لَهُمْ مَثَلًا أَصْحَابَ الْقَرْيَةِ, انہیں مثال کے طور پر اس بستی کا قصہ سناؤ. اصحاب القریہ بستی میں رہنے والے, تو انطاکیہ بستی جو ہے اس کے بارے میں بتاؤ. اور یہ بستی تھی یعنی شام کا شہر سیریا, شام کا شہر انطاکیہ. اذ جاء اہل مرسلون, جبکہ اس میں رسول آئے تھے. اب آپ دیکھیے کہ رسول کون تھے. مفسرین کہتے ہیں کہ عیسیٰ علیہ السلام کے بھیجے ہوئے. اس میں ایک رائے تو یہ ہے کہ اس سے مراد ہیں عیسیٰ علیہ السلام کے بھیجے ہوئے, اور کسی نے یہ بھی کہا ہے جیسے موسیٰ علیہ السلام اور عیسیٰ علیہ السلام. تو اس جا اہل مرسلون, جبکہ اس بستی میں رسول بھیجے گئے, رسول آئے. اذ ارسلنا الیہ مسنینی, ہم نے ان کی طرف دو رسول بھیجے. اس نین جو ہے یہ دو کے لیے استعمال کیا جاتا ہے نا, تثنیہ کو کہتے ہیں نا دو, اس کا روٹ ہے سانون یا. تو اگر دو مراد ہیں جیسے موسیٰ علیہ السلام عیسیٰ علیہ السلام ہو سکتے ہیں, ایک رائے ہے. اور دوسری رائے ہے کیا ہے کہ عیسیٰ علیہ السلام کے بھیجے ہوئے, ان کے جو حواری تھے یا ان کے جو نمائندے تھے. فکذبوہما, تو انطاکیہ بستی یعنی شام کا جو انطاکیہ شہر تھا اس کے رہنے والوں نے ان دونوں رسولوں کو جھٹلا دیا. فعززنا بثالثٍ, فعززنا عزا جو ہے اس کا مطلب ہے کہ عزت بھی کے لیے بھی استعمال ہوتا ہے اور قوت اور غلبے کے لیے بھی. پس ہم نے ان کو قوت دی, بثالثٍ تیسرے کے ساتھ. دو تو پہلے رسول تھے ہی, جب بستی والوں نے ان کو کچھ بھی نہ سمجھا, ان کو جھٹلا دیا, تو ہم نے کیا کیا, اللہ تعالیٰ کہتے ہیں کہ ہم نے تیسرا رسول جو ہے ان کی مدد کے لیے بھیجا. تو جیسے یعنی تیسرا رسول. اور اگر موسیٰ علیہ السلام اور عیسیٰ علیہ السلام مراد لیے جائیں تو کہتے ہیں رجل المومن جو تھے نا, جو سورت مومن میں آپ نے پڑھا رجل المومن کے بارے میں, وہ تیسرا ہو سکتا ہے. ورنہ پھر جیسے عیسیٰ علیہ السلام کے بھیجے ہوئے دو نمائندے تو تھے ہی, پھر تیسرا. تو اللہ تعالیٰ کہتے ہیں ہم نے پھر تیسرا مدد کے لیے بھیجا. فقالو, ان تینوں رسولوں نے پس کہا, انا الیکم مرسلون, کہ ہم تمہاری طرف رسول کی حیثیت سے بھیجے گئے ہیں. تو اس سے کیا بات پتا چلتی ہے کہ بستی والوں نے دو کو بھی جھٹلایا اور تیسرے کے ذریعے اللہ تعالیٰ نے مدد کی. اور جمع کا صیغہ استعمال ہوا ہے کہ تینوں نے یہ کہا کہ ہم جو ہیں وہ اللہ کے نمائندے ہیں, ہم اللہ کا پیغام لے کر تمہارے پاس آئے ہیں. اب یہ جو بستی تھی انطاکیہ کی, تو ان لوگوں ان کے بستی کے رہنے والوں نے کیا کہا, انہوں نے دو اعتراض پیش کیے. پہلی بات کہی, قالو, وہ کہنے لگے, میں انتم الا بشرم مثلنا, تم کچھ نہیں ہو مگر ہم ہی جیسے چند انسان. تو پہلا ان کا اعتراض یہ تھا کہ تم جو ہے ہم ہی جیسے انسان کیوں ہو. اگر اللہ نے کوئی رسول بھیجنا تھا تو کسی برتر مخلوق کو رسول بناتا, کسی فرشتے کو بھیجتا, نہ کہ تم جو کہ ہم ہی جیسے انسان ہو. نمبر دو, دوسرا ان کا اعتراض تھا, وما انزل الرحمن من شيء, اللہ تعالیٰ نے کوئی بھی چیز نازل نہیں کی. تو یہ تھا ان کا اعتراض کہ اللہ رب العزت نے جو ہے وہ کچھ بھی نازل نہیں کیا. اس کے معنی کیا ہیں کہ کوئی کتاب, کوئی احکام نازل نہیں کیے تم پر, اور تم جو ہے وہ کیسے ہو, इन अंतुम इल्ला तकजिबून, तुम महज झूठ बोलते हो। तो पहला इतराज कि हम ही जैसे इंसान हो, और यही अहले मक्का ने भी इतराज किया था ना, हर दौर में हर कौम ने अपने पैगंबर को यही कहा। आप पढ़िए, जैसे सूरत अल फुरकान आयत 7 में अहले मक्का कहते हैं, वकालु माल हाजर रसूली या कुलु तामा व यमशी फिल अस्वाक। फिर इसी तरह आप सूरत अंबिया की आयत 3 में पढ़े, वहां भी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में अहले मक्का ने यही बात कही। फिर आप सूरत मोमिनून की आयत 24 पढ़े, तो कौमे नूह के सरदारों ने नूह अलैहिस्सलाम की जब रिसालत का जो है वो इनकार किया, तो यही कहा था, मा हाजा इल्ला बशरु मिसलुकुम युरीदु अन यतफद्दला अलैकुम। फिर इसी तरह कौमे आद ने यही बात हजरत हूद अलैहिस्सलाम के बारे में कही थी, सूरत मोमिनून में आप पढ़ चुकी हैं आयत 33 और 34 में, कि मा हाजा इल्ला बशरु मिसलुकुम याकुलु मिम्मा ताकुलून मिन्हु व यशरबु मिम्मा तशरबून वलैन अतातुम बशरम मिसलकुम इन्नकुम इज़ल लखासिरून। फिर इसी तरह कौमे समूद ने हजरत सालेह अलैहि सलाम के बारे में यही बात कही सूरत अल कमर आयत 24 में, अब बशरम मिन्ना वाहिदन नत्तबिउ। और यही बात जो थे वो अहले मक्का कह रहे थे कि तुम हम ही जैसे जो है वो एक इंसान हो, और अल्लाह ताला ने कुरान कुछ नाजिल नहीं किया। और इन्होंने भी यही कहा कि खुदाए रहमान ने हरगिज कोई चीज नाजिल नहीं की, इन अंतुम इल्ला तकज़िबून, कि तुम जो है वो झूठ बोलते हो। अब आप देखें कि कौम की सरकशी देखें कि रसूल को कह रहे हैं कि तुम झूठ बोलते हो, वो अल्लाह की किताब पेश करते हैं और ये कहते हैं कि बिल्कुल झूठ है। आयत नंबर 16, कालू रसूलों ने कहा रब्बुना यालमु। अब आप देखें कि रब्बुना यालमु जो है ये कसम के मफहूम में आया है, रब्बुना यालमु हमारा अल्लाह खूब जानता है, इन्ना इलैकुम लमुरसलून, कि बेशक हम जो हैं वो जरूर तुम्हारी तरफ रसूल बनाकर भेजे गए हैं। तब आप देखें कि कौम का झुठलाना है और रसूल जो है उनका अल्लाह का पैगाम देना है। वो ये कहते हैं कि तुम जो है वो नहीं मानते, लेकिन अल्लाह खूब जानता है कि हम तुम्हारी तरफ रसूल बनाकर भेजे गए हैं। वमा अलैना इल्लल बलागुल मुबीन, और हम पर साफ साफ पैगाम पहुंचा देने के सिवा कोई जिम्मेदारी नहीं है। अब रसूल क्या कह रहे हैं कि दिलों में ईमान उतारना हमारी जिम्मेदारी नहीं है, बहसियत रसूल के हमारा काम क्या है कि बस हम आपको अल्लाह का पैगाम जो है वो पहुंचा दें। ये है असल बात, और ये है एक दाई का किरदार। वमा अलैना इल्लल बलागुल मुबीन। आप देखें अक्सर मुकर्रर जो तकरीर करते हैं, आपने अक्सर सीडी के सेट में और वर्कशॉप में और तरबियत गाह में सुना होगा कि स्पीच के आखिर में स्पीच करने वाला कहता है वमा अलैना इल्लल बलाग, वमा अलैना इल्लल बलागुल मुबीन भी कहते हैं। तो मकसद क्या होता है कि हमारा काम था आप तक कुरान और सुन्नत और हदीस को पहुंचा देना, अब आपके जिम्मे आप अमल करना चाहते हैं या नहीं करना चाहते, हमने अपना फर्ज अदा कर दिया। तो ये आयत नंबर 17 जो है वो दाई का मकाम बताती है कि दाई जो है वो पुलिस मैन नहीं होता, वो पकड़ दकड़ नहीं करता, वो अच्छे तरीके से दलाइल के साथ मोहब्बत प्यार के साथ पैगाम को पहुंचा देता है। कालू बस्ती वालों ने कहा इन्ना तत्वयरना बिकुम, कि हम तो तुम्हें अपने लिए फाले बद समझते हैं। अब आप देखें कि बस्ती वाले जो थे रसूलों का पैगाम देने पर दो हिस्सों में बट गए। एक हिस्सा कौन सा था? इनकार करने वालों का। पहले भी आपने उनके बारे में पढ़ा और यहां पर भी, कि वो जो इनकार करने वाले थे उन्होंने कहा कि बेशक हम आप लोगों को क्या समझते हैं कि तैयर ना बेकुम, हम तुमको ना मुबारक देखते हैं, हम तुम्हें मनहूस समझते हैं। तो तैयर ना बेकुम के क्या मानी है? असल में अहले मक्का जो थे या हर जमाने में लोग क्या करते थे कि परिंदे को उड़ाते, और परिंदा जो है अगर उड़कर दाईं तरफ जाता तो उसको अच्छी फाल समझते, बाईं तरफ जाता तो उसको बुरी फाल समझते। तो यहां पे भी तो का लफ्ज जो है ये बुरी फाल लेने और किसी को मनहूस समझने के मफहूम में आया है। तो बस्ती के लोगों ने कहा इन्ना ततय्यरना बेकुम कि हम तो तुम्हें अपने लिए फाले बद समझते हैं, यानी तुम्हें मनहूस समझते हैं। लइल्लम तंतहू अगर तुम बाज ना आए, किस चीज से? दावा करने से, हमें समझाने से अगर तुम बाज ना आए। तो उन्होंने जो है धमकी दी, बस्ती वालों ने धमकी दी। धमकी क्या थी? लनर्जुमन्नकुम कि हम जरूर ब जरूर जो है वो तुम्हें संसार कर देंगे। लाम लामे ताकीद है और नून जो है ये भी ताकीद के लिए है, नून पर जो शद है। तो बड़ी शदीद किस्म की धमकी दी कि जरूर ब जरूर तुमको संसार कर देंगे। आपने सूरत कहफ में पढ़ा था ना, असहाबे कहफ जो थे उनको भी धमकी दी गई थी ना कि अगर तुम जो है हमारी यानी उस जमाने में वो लोग जो उनकी दावत को कबूल नहीं करते थे तो क्या वो करते थे, वो उनको जो है वो रजम कर देते थे, उनको मार देते थे, है ना। तो वहां पे भी आपने जो है ये बात पढ़ी थी। और यानी इससे ये बात पता चलती है कि लोगों के यहाँ ये रिवाज रहा है कि दीन लाने वालों को दीन के जुर्म में संसार कर दिया जाए। जैसे आप देखें सूरत कहफ की आयत नंबर 20 है, इन्नहुम यसहरू अलैकुम यरजुमूकुम और युईदुकुम फी मिल्लतहिम वलन तुफ्लिहू इजन अबदा, कि अगर ये काफिर तुम पर गलबा पा लें तो तुम्हें संसार कर देंगे या तुम्हें फिर अपने दीन में लौटा लेंगे और फिर तुम कभी भी कामयाब ना हो सकोगे। तो ये थी इनकी पहली धमकी कि हम तुम्हें जरूर बा जरूर संसार कर देंगे। वला यमस्सन्नकुम मिन्ना अज़ाबुन अलीम और हमसे तुम बड़ी दर्दनाक सजा पाओगे। और यहाँ पे भी लाम लामे ताकीद है, नून पर शद है, ये भी ताकीद के लिए है कि जरूर बा जरूर जो है पहुंचेगा तुमको मिन्ना हमसे अज़ाबुन अलीम, दर्दनाक अजाब। अब आप देखें ये आयत नंबर 18 जो है ये अंताकिया जो बस्ती है, शाम की बस्ती, शाम का शहर, उसके वो लोग जो कि इनकार करने वाले हैं रसूलों का, अब आप देखें कि उनके किरदार को वाजे कर रहा है कि पहली चीज उनको लग रही है कि ये तो फाले बद है, हमारे माबूद हमसे नाराज हो जाएंगे, हम पे आफत आ जाएगी। यानी बाज लोग ये कहते हैं कि उनके यहाँ फिर बारिश रुक गई, फसलें कम होने लगी, तो उन्होंने कहा कि ये रसूलों की वजह से हुआ है, हमारे माबूद नाराज हो गए ना, फाले बद समझने लगे। और उन्होंने फिर क्या किया, शदीद किस्म की धमकी दी। जैसे आज भी जो लोग दीन पर अमल करते हैं तो बाकी लोग डराते धमकाते हैं, धमकी देते हैं कि तुम्हारी वजह से हमें ये हो रहा है वो हो रहा है, तो हर दौर में ये होता रहा। अब आयत नंबर 19 में जो है वो रसूलों का जवाब है, कालू त्वाइरुकुम माकुम, रसूलों ने जवाब दिया कि तुम्हारी फाले बद जो है वो तुम्हारे साथ है, त्वाइरुकुम तुम्हारी नहुसत, तुम्हारी फाले बद जो तुम हमें मनहूस कह रहे हो ये तुम्हारी फाले बद है, माकुम तुम्हारे साथ है। इसके माने क्या है? तो असल माने ये है कि जो नहुसत होती है या फाले बद होती है ये तो इंसान के अमाल होते हैं, और इंसान के अमाल जो हैं वो खुद उसके अपने साथ लगे हुए होते हैं। यानी इंसान जो है वो अपने अमलों का खुद जिम्मेदार है, तो दूसरों पर अपने अमलों की जिम्मेदारी जो है वो नहीं डालनी चाहिए। और बाज लोग क्या करते हैं कि वो अपने अमाल की जिम्मेदारी जो है वो दूसरों पर डालते हैं। जैसे आप देखिए इसके लिए दलील के तौर पर आप सूरत बनी इसराइल की आयत नंबर 13 को ला सकते हैं, वकुल्ला इंसानिन अल्जमनाहु तायरहु फी उनुके वनुखरिजु लहु यौमल कियामती किताब यल्काहु मंशूरा। अल्लाह ताला फरमाते हैं हमने हर इंसान की बुराई भलाई को इसके गले लगा दिया है और बरोज कयामत हम इसके सामने इसका नामा एमाल निकालेंगे जिसे वो अपने ऊपर खुला हुआ पालेगा। तो ये जो आयत नंबर 13 है सूरत बनी इसराइल की, यहाँ पे भी मुफस्सरीन कहते हैं कि वैसे तो तायर के मानी परिंदे के हैं और उनोक के मानी गर्दन के, और तायर طائر سے مراد انسان کے اعمال ہیں. امام ابن کثیر نے بھی طائر سے مراد انسان کا عمل لیا ہے. اور فی عنق ہی کا مطلب یہ ہے کہ اس کے اچھے عمل ہیں یا برے عمل, وہ اس کے گلے کا ہار ہے, تو اس کے عمل کے مطابق اس کو یا تو اچھی جزا ملے گی یا پھر اس کو بری سزا ملے گی. تو جس طرح ہر انسان کے ساتھ گلے کا ہار ہوتا ہے نا اس کے پاس, یعنی جیسے انسان کے ساتھ اس کا گلا لگا ہوا ہے یا پھر گلے میں کوئی ہار وہ پہن لیتا ہے, بالکل اسی طرح انسان کے اعمال گلے کے ہار کی طرح اس کے ساتھ چپکے ہوئے ہیں. اچھے عمل ہیں تو ان کے ساتھ چپکے ہوئے ہیں, برے عمل ہیں تو ان کے ساتھ چپکے ہوئے ہیں. تو قیامت کے دن اس کے مطابق فیصلے ہوں گے. اب انہوں نے کیا کیا, یعنی پرندے کو اڑا کر اچھی فال بھی لیتے ہیں بری بھی لیتے ہیں, لیکن انہوں نے پیغمبروں کے لیے تو بری فال لی نا کہ فال بد. تو پیغمبروں نے کہا کہ تمہاری فال بد, تمہارے برے اعمال تمہارے ساتھ. آئین ذکر, تم باتیں اس لیے کر رہے ہو کہ کیا تمہیں نصیحت کی گئی؟ آئین ذکر تم, یہ سوالیہ انداز ہے بڑا ہی زبردست. آ کیا ان اگر ذکر تم کو نصیحت کی گئی, یعنی ہم نے تمہیں سمجھایا ہے اور تم ہمیں اس لیے ایسا کہہ رہے ہو. بل انتم قوم مسرفون, بلکہ اصل بات کیا ہے کہ تم لوگ حد سے گزر گئے ہو. تو یہ تو تھا ان کی قوم کا انکار کرنے والوں کا کردار, منکرین کا کردار. اب آیت نمبر 20 جو ہے, 20 سے لے کر آیت نمبر 27 تک نیک کردار بتایا گیا ہے کہ وہ جو کہ پیغمبروں پر ایمان لایا وہ کون تھے. کہتے ہیں یہ تھے حبیب بن موسیٰ نجار, ان کا نام جو ہے وہ آتا ہے کہ یہ وہ شخص تھا جس نے رسولوں کی جو دعوت تھی اس کا اقرار کیا تھا. قرآن نے اس کا نام نہیں بتایا, اور تاریخی جو روایات ہیں اور مفسرین کہتے ہیں جیسے ابن عباس کعب احبار وہب بن منبع کے حوالے سے کہ اس شخص کا نام حبیب تھا, اور اس کے پیشے کے بارے میں جو مختلف اقوال ملتے ہیں ان میں زیادہ مشہور یہ ہے کہ وہ لکڑی کا کام کرتا تھا, نجار تھا. مفسرین اس کے بارے میں کہتے ہیں کہ یہ شخص شروع میں بت پرست تھا. جو رسول جو پہلے شہر میں آئے اس کی ملاقات ان سے ہو گئی, اور یہ حبیب بن نجار جو تھا یہ ان سے حبیب بن موسیٰ نجار یہ ان دو رسولوں سے متاثر ہوا, ان کی تعلیم جو تھی ان کا معجزہ کرامت دیکھ کر اس کے دل میں ایمان پیدا ہوا. اب بت پرستی چھوڑ کر اس نے جو ہے وہ اسلام کو قبول کر لیا. اب غار میں جا کر عبادت میں مشغول ہو گیا. یہ غار میں عبادت کر رہا تھا جب اس کو خبر ملی کہ شہر کے لوگ رسولوں کی تعلیم اور ہدایت کو جھٹلا رہے ہیں اور رسولوں کو قتل کی دھمکی دے رہے ہیں. اور یہ شخص جو ہے, اب آپ دیکھیں کہ دور ہے لیکن قوم کی خیر خواہی اور رسولوں کی ہمدردی کے ملے جلے جذبات لے کر جلدی جلدی اپنی قوم میں آتا ہے اور اپنی قوم کو سمجھاتا ہے کہ رسولوں کا اتباع کرو اور رسول جو ہیں ان کی پیروی کرو. اور پھر لوگوں کو نصیحت بھی کرتا ہے اور ساتھ ہی جو ہے وہ اپنے مومن ہونے کا اعلان بھی کرتا ہے. اور مفسرین کہتے ہیں کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کی بعثت سے 600 سال پہلے جو ہے وہ ایمان لایا تھا, اس کا واقعہ ہے. اور اس میں آپ یہ وہب منبع کی روایت بھی آپ سن لیجئے کہ اس شخص کو ایک بیماری تھی, جزامی تھا یہ, اور اس کا گھر شہر کے سب سے آخری دروازے پر تھا, اور یہ اپنے معبودوں سے دعا کرتا تھا کہ مجھے وہ تندرست کر دیں. 70 سال گزر گئے اور یہ ٹھیک نہ ہوا, اور یہ رسول شہر جب انطاکیہ میں اتفاقاً اسی دروازے سے داخل ہوئے تو اس شخص کی سب سے پہلے ملاقات ہوئی اور انہوں نے اس کو بت پرستی سے روکا اور اللہ تعالیٰ کی عبادت کی دعوت دی. تو اس نے کہا کہ آپ کے پاس آپ کے دعویٰ کی کوئی دلیل اور علامت صحت بھی ہے؟ انہوں نے کہا ہاں. اس نے اپنی جزام کی بیماری بتا کر پوچھا کیا آپ یہ بیماری دور کر سکتے ہیں؟ انہوں نے کہا ہاں, ہم اپنے رب سے دعا کریں گے, وہ تمہیں ٹھیک کر دے گا. اس نے کہا کیا عجیب بات کہتے ہو, میں 70 سالوں سے اپنے معبود سے دعا مانگتا ہوں معبودوں سے اور کوئی فائدہ نہیں ہوا, تمہارا رب کیسے ایک دن میں میری حالت بدل دے گا؟ انہوں نے کہا کہ ہاں, ہمارا رب ہر چیز پر قادر ہے اور جن کو تم نے خدا بنا رکھا ہے ان کی کوئی حقیقت نہیں, یہ کسی کو نفع نقصان نہیں پہنچا سکتے. یہ سن کر یہ شخص ایمان لے آیا اور ان بزرگوں نے اس کے لیے دعا کی. اللہ تعالیٰ نے اس کو ایسا تندرست کر دیا کہ بیماری کا کوئی اثر باقی نہ رہا. اب تو اس کا ایمان پختہ ہو گیا اور اس نے عہد کیا کہ دن بھر میں جو کچھ کمائے گا اس کا آدھا اللہ کی راہ میں خرچ کرے گا. اور پھر جب شہر کے لوگوں نے رسولوں کو رجم کرنے کی دھمکی دی اور ان کو جھٹلایا تو اس وقت یہ شخص جو ہے اس کو پتا چلا, تو یہ دوڑتا ہوا آیا اور اپنی قوم کو سمجھایا اور اپنے ایمان کا اعلان کیا. پوری قوم اس پر ٹوٹ پڑی, وہ اس کی دشمن ہو گئی. حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کی روایت ہے کہ لاتوں اور ٹھوکروں سے سب نے مل کر اس کو جو ہے وہ شہید کر دیا. اور بعض روایات میں آتا ہے کہ اس پر پتھر برسائے اور اس وقت بھی ان سب کی بے تحاشا مار پڑنے کے وقت وہ کہتا جاتا تھا رب اہد قومی کہ اے میرے پروردگار میری قوم کو ہدایت کرتے. تو یہ جو ہے اس وقت یعنی یہ شخص جو ہے یہ بھاگتا آیا. اور جب بھی میں سورت یاسین پڑھتی ہوں اور میں انہیں یاد پہ آتی ہوں تو مجھے بھی اپنا زمانہ یاد آتا ہے. یہ وہ آیات ہیں جو جیسے آپ سوچیں کہ میٹرک کے بعد میں نے سب سے پہلے یہ جب ترجمہ تفسیر سے سنی تھی تو میرے دل پر ان کا بڑا اثر ہوا تھا. آج بھی میں اس کی لذت محسوس کرتی ہوں اور میں بڑی حیرت کے ساتھ بڑے شوق کے ساتھ اور بڑی محبت اور ایمان کے ساتھ میں نے ان آیات کو سنا تھا کہ یعنی اور اس شخص کے کردار نے مجھے بڑا متاثر کیا تھا. اور وہ دن اور آج کا دن الحمدللہ سبحان اللہ بڑی بات ہے. اور یہ جو ابھی کردار آپ پڑھیں گے یہ بڑا ہی خوبصورت کردار ہے. آپ اپنا جائزہ لیجئے, آپ اپنے بارے میں سوچئے کہ کہیں آپ کا معاملہ پہلے والے لوگوں میں تو نہیں آتا. میں اپنے بارے میں سوچوں, میں اپنا جائزہ لوں, کیونکہ اہل مکہ تھے جو کہ کیا کر رہے تھے, رسول اللہ صلی اللہ علیہ وسلم کا انکار کر رہے تھے. اور اہل مکہ بھی دو گروہوں میں بٹ گئے تھے اور کچھ لوگ صدیق بنے, حضرت خدیجہ رضی اللہ عنہ, حضرت زید تھے, حضرت ابو بکر صدیق رضی اللہ عنہ, حضرت علی رضی اللہ عنہ اور سعد بن ابی وقاص رضی اللہ عنہ اور بے شمار صحابہ جو ایمان لانے والے تھے وہ, اور دوسرے انکار کرنے والے. اور اب آپ دیکھیں کہ آپ کہاں پہ کھڑی ہیں. وجہ امین اقصل مدینتی رجولون. اب آپ دیکھیے کہ یہاں پر جو ہے جو پہلی بات ہمارے سامنے آتی ہے وہ کیا ہے, اور آیا من اقصل مدینہ تھی شہر کے کنارے سے. اب آپ دیکھیں کہ اقصا جو ہے آپ پہلے پڑھ چکی ہیں نا, سورت کہف میں بھی آپ نے پڑھا ہے, نہیں سورت بنی اسرائیل میں آپ نے پڑھا ہے اقصا, اور دور کا کنارہ ہے نا, دور کے کنارے کو کہتے ہیں, قاف سواد واو اس کا روٹ ہے, دور کا کنارہ, المدینہ تھی شہر کا. تو اس مرد مومن کی حبیب بن موسیٰ نجار کی پہلی خوبی کیا پتا چلتی ہے کہ جب بستی والے اللہ کے رسولوں کو جھٹلا رہے تھے اور ان کو دھمکی دے رہے تھے, ان کو رجم کرنے کی دھمکی دے رہے تھے, تو یہ شخص بہت دور تھا, دور دراز کنارے میں تھا. فجاء من اقصی المدینہ تھی, تو شہر کے دور دراز کنارے سے یہ آیا. تو یہ اس کی پہلی صفت ہے. جیسے آپ لوگ کہتے ہیں نا دور سے کیسے کریں اور یہ مشکل ہے وہ مشکل ہے, اور مختلف مشکلات کو سامنے رکھتے ہوئے انسان کیا کرتا ہے کہ میں کیسے کروں نا, तो आप देखें कि इस शख्स की जो हमदर्दी थी ऐसी नहीं थी कि बातों वाली हमदर्दी थी, बल्कि क्या है, अमली हमदर्दी थी, सच्चाई के साथ थी, सिद्क के साथ थी। उसकी डेस्टिनेशन, उसकी जो मंजिल थी और उसका जो एम था वो बड़ा क्लियर था। आपने पीछे, आपको याद होगा, आपने जब सूरत मोमिन पढ़ी थी और आपने उस वक्त भी पढ़ा था ना कि मर्द मोमिन जो है वो भागता हुआ आया हजरत मूसा अलैहिस्सलाम के पास और उनको बताया कि तुम्हारे कत्ल के मंसूबे हो रहे हैं। अब यहाँ पे भी ये बात बताई जा रही है कि ये शख्स जो था बड़ा ही सच्चा था, सच्चा ईमान लाया था, तो इसलिए शहर के दूर के किनारे से आया। ये है इसकी पहली सिफत, इसने इसको मुश्किल नहीं समझा कि मैं इतना दूर हूं तो कैसे जाऊं, तो शहर के दूर के किनारे से आया। दूसरी इसकी सिफत क्या थी, यस आ भागता हुआ, ये बड़ी खास बात है, इसको सर्कल करें। पहली सिफत क्या है, जा आ अक्सा, किनारे से, दूर के किनारे से आया। दूसरी सिफत रजुलुन, रजुलुन यसा, आदमी भागता हुआ। अब आप देखें कि कुरान में जो है वो इमरा उनका लफ्ज भी इस्तेमाल किया गया है ना, और वो जो है वो किसे कहते हैं, ऐसे शख्स को कहते हैं जिसके अंदर मुरव्वत पाई जाती है ना, जिसके अंदर मुरव्वत पाई जाती है। जब इंसानियत से मुतल्लिक इखलाक की तरफ इशारा करना मकसद हो तो इमराउन आता है, मुरव्वत। जब रिजाल कहा जाए, रजुल, रजुल जो है ये कुव्वत, बहादुरी और मर्दानगी का इजहार करने के लिए आता है, याद रखें इस बात को। और अल्लाह ताला ने यहाँ पे कहा है कि रजुल था वो, और वो बड़ा बहादुर था, उसके अंदर बड़ी कुव्वत और मर्दानगी पाई जाती थी, और वो यानी ईमान लाकर कमजोर नहीं था, बड़ा बहादुर था। और क्या था, यस आ दौड़ता हुआ, सीन ऐन या दौड़ के चलना, एहतमाम के साथ चलना, यह है खास बात। तो दौड़ता हुआ आया, सुभान अल्लाह। तो ये आप देखें कि एक आयत के अंदर कितनी बड़ी बड़ी बातें हैं ना। और फिर उसने क्या किया, फाला या कौमिता बेउल मुरसलीन, आप देखें कि ये नहीं कहा कि ए काफिरो, ए मुश्रिको, ए जालिमो, या कौमी, ए मेरी कौम के लोगों, बड़ी हमदर्दी है। दायाना किरदार जो है ये बड़ा ही खूबसूरत किरदार है जो यहाँ पे पेश किया गया है, कि यानी कौम की पूरी मुखालफत के बावजूद ये मर्द मोमिन जो था इसने बड़े इत्मीनान के साथ, बड़े प्यार के साथ, बड़े अच्छे तरीके से बात की कि या कौमी, ए मेरी कौम, इत्ताबेउल मुरसलीन, रसूलों की पैरवी इख्तियार कर लो। अब आप देखें कि मुरसलीन, और असल जोर जो है किस बात पर दिया है कि अल्लाह के भेजे हुओं की रहनुमाई इख्तियार करो। तो ये थी पहली बात जो उसको उन्होंने कही, और दूसरी बात कही इत्ताबेउ मन ला यसअलुकुम अजरं वहुम मुहतदून, कि पैरवी करो उन लोगों की जो तुमसे किसी अजर का सवाल नहीं करते, वहुम यहतदून, वहुम मुहतदून, और वो ठीक रास्ते पर है। तो इसने दूसरी दलील ये दी कि वो लोग जो हैं उनका कोई जाती मफाद नहीं है, कोई तनख्वाह नहीं चाहते, जो सारा दुख मुसीबत तकलीफ बर्दाश्त कर रहे हैं वो अपनी दुनिया बनाने के लिए नहीं, कुर्सी के लिए नहीं, अपने फायदे के लिए नहीं। मल्ला यसअलुकुम अजरन, और पैगंबरों की ये खास सिफत रही है कि वमा अजरिया इल्लल्लाह, और यही इनकी भी खूबी थी। तो दाई का किरदार क्या होता है कि वो दुनिया नहीं चाहता जब दावा करता है, वो डॉलर नहीं चाहता, वो कुर्सी नहीं चाहता, वो अपनी मैं नहीं चाहता, वो शाबाश नहीं चाहता, बेनियाज होकर काम करता है। और जिसके अंदर ये चीज पाई जाती है तो उसकी शख्सियत और किरदार में बड़ी पुख्तगी होती है, उसकी बात बड़ा असर करती है, बड़ा सच्चा और खरा होता है। तीसरी सिफत थी वह मुहतदून, कहा कि वो ठीक रास्ते पर है, ये थी दलील, यानी बेगर्ज भी है और फिर नेक नियति के साथ वो हक पर है, और देखो कि हक बात को पेश कर रहे हैं। अब आप देखें कि ये दावा करने के बाद, अपना किरदार अदा करने के बाद, आयत नंबर 22 में जो है वो कौम के जो लीडर हैं उनके सामने अपना किरदार पेश करते हैं। कौम के लीडर जो रजम की धमकी दे रहे हैं, सजा दे रहे हैं, पैगंबरों का, रसूलों का इनकार कर रहे हैं, उनको कहते हैं, उनको ये मर्द मोमिन कहते हैं हबीब बिन मूसा, وَمَا لِيَ لَا أَعْبُدُ الَّذِي فَطَرَنِي وَإِلَيْهِ تُرْجَعُونَ. اور آیت کے اس حصے میں آپ دیکھیں کہ اس نے ایک طرف ان کو ملامت کی ہے، دوسری طرف اپنے کردار کو پیش کیا ہے. کہا ہے کہ میرے پاس کون سا عذر ہے، میں کیوں نہ اس معبود کی عبادت کروں جس نے مجھے پیدا کیا. وما لیا، کیا ہو گیا ہے مجھ کو، لا عبدو، کہ میں عبادت نہ کروں. یعنی مجھے تو پوجا پاٹ کرنی ہے، پرستش کرنی ہے، بندگی اور نوکری کرنی ہے، کیوں نوکری کروں. اللہ جی فطرنی، جس نے مجھے تراش خراش کر خوبصورت بنایا. اور آپ فطور، آپ کو پتہ ہی ہے، پیچھے آپ نے سورت فاطر پڑھی ہے، یعنی خالق پیدا کرنا یہ بھی اللہ کی ایک صفت ہے، لیکن جو فاطر ہے، تراش خراش کر خوبصورت پیدا کرنا، سورت فاطر میں بھی آپ نے پڑھی ہے نا یہی بات، اللہ الحمد للہ فاطر السماوات والارض. اور مفسرین جو ہیں اس کی تفسیر میں کہتے ہیں کہ یہ جو فاطر ہے اس کے معنی ہے پہلے پہل ایجاد کرنے والا، بغیر نمونے کے بنانے والا، اور تراش خراش کر خوبصورت بنانے والا. تو اب وہ دلیل دیتے ہیں حبیب بن موسیٰ کہ وہ ہستی جس نے تراش خراش کر مجھے خوبصورت بنایا، یعنی جو میرا خالق ہے، جو مجھے پیدا کرنے والا ہے، پھر میں اس کی مخلوق کیوں نہ بنوں، حاکم ہے میں اس کا محکوم کیوں نہ بنوں، جو مجھے کہتا ہے میں تمہارا رب ہوں تو میں اس کی عبادت کیوں نہ کروں. تو پہلی چیز توحید کی دعوت دی ہے. دیکھو اللہ ذی فطارہ نہیں، جس نے مجھے پیدا کیا، تو عابدو توحید کی دعوت ہے نا آیت کے اس حصے میں، کہ وما لیا لا عابد اللہ ذی فطارہ نہیں، توحید کی دعوت ہے. آیت کا دوسرا حصہ جو ہے عقیدہ آخرت کو ظاہر کرتا ہے، وَإِلَيْهِ تُرْجَعُونَ، اور اسی کی طرف تم سب کو پلٹ کر جانا ہے. اب آپ دیکھیں یہ نہیں کہا کہ مجھے پلٹ کر جانا ہے، بلکہ اس کے اندر بڑی وسعت ہے کہ مجھے ہی نہیں بلکہ تم سب کو پلٹ کر جانا ہے. تو عقل مندی کا تقاضا یہ ہے کہ تم جو ہے وہ رسولوں کی اطاعت اختیار کر لو. تو یہ اپنی قوم کو احساس دلا رہے ہیں کہ جس رب کی بندگی کرنے پر تمہیں اعتراض ہے، مجھے ہی نہیں تمہیں بھی اس کے پاس مر کر جانا ہے. سوچ لو پھر کس منہ سے جاؤ گے، کعبہ کس منہ سے جاؤ گے غالب، شرم تم کو مگر نہیں آتی. تو کیا کہا، وَإِلَيْهِ تُرْجَعُونَ، کہ تمہیں اسی کی طرف جو ہے وہ لوٹ کر جانا ہے. تو یہ دو دلائل دی ہے، کتنے خوبصورت ہیں، چھوٹی سی تقریر ہے، توحید بھی پیش کر دی اور عقیدہ توحید اور عقیدہ آخرت پیش کر دیا، اپنا کردار بھی پیش کر دیا، رسولوں کا کردار بھی پیش کر دیا. پھر اس کے بعد ان کو ملامت کی ہے، آیت نمبر 23 میں شرک کی نفی کی ہے، اتخذوا من دونہ آلہتن، کہا کہ کیا میں اسے چھوڑ کر دوسرے معبود بنا لوں، الہ واحد ہے اور آلہا جمع ہے، اتخذوا، کیا میں بنا لوں، من دونہ، اس کو چھوڑ کر، یعنی اللہ کو چھوڑ کر میں بنا لوں آلہتن معبود، تو کیا میں اس اللہ کو جس نے مجھے پیدا کیا ہے اسے چھوڑ کر دوسرے معبود بنا لوں. یریدنی الرحمن بضر، حالانکہ اگر رحمان مجھے نقصان پہنچانا چاہے، یریدنا، اگر وہ ارادہ کر لے، الرحمن رحمان، یعنی بہت رحم کرنے والا رب. اب دیکھیں الرحمان کی صفت استعمال کی ہے کہ رحمان نے رسولوں کو بھیجا، رحمان نے ہمارے لیے ہدایت کا انتظام کیا، اور میں اس رحمان کو اگر چھوڑ دوں اور اگر وہ مجھے نقصان پہنچانا چاہے، بضر، لا تغنی عنی شفاعتهم شیئا ولا ينقذون، تو اب مزید بتوں کی بے بسی کو ظاہر کرنے کے لیے دو دلائل دیے ہیں. نمبر ایک کہ لا تغنی عنی شفاعتهم شیئا، کہ پھر ان معبودوں کی شفاعت جو ہے یہ میرے کسی کام نہیں آئے گی، مجھے فائدہ نہیں دے گی. تغنی غینون یا غنی کرنا، تو یہ مجھے فائدہ نہیں دے گی. دوسری بات کیا ہے، ولا ينقذون، اور نہ ہی وہ مجھے چھڑا سکیں گے. اب آپ دیکھیے کہ اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے، کہ یہ جو یونقذون کا لفظ ہے، اس کا روٹ ہے نون قاف ذال، کسی خطرے یا ہلاکت سے خلاصی پانا. تو کہا کہ جب وہ اپنے آپ کو بچا نہیں سکتے تو مجھے کہاں جو ہے وہ بچا سکیں گے، تو نہ میری نہ ان کی شفاعت میرے کام آئے گی اور نہ ہی وہ مجھے چھڑا سکتے ہیں. تو نون قاف जाल, इसका मतलब है कि किसी को मुसीबत से, सजा से छुड़ाना। फिर आयत नंबर 24 में फरमाया, इन्नी इज़ल फी दलालिम मुबीन, अगर मैं ऐसा करूं तो मैं सरी गुमराही में मुब्तिला हो जाऊंगा। और यहाँ पे दलाल जो है इसके मानी गुमराही के भी हैं और घाटे के भी हैं। तो इसके मानी क्या है कि अगर जानते बूझते मैं तौहीद को छोड़कर शिर्क इख्तियार करूं, यानी माबूदों को पूजने लगूं, फिर तो ये खुल्लम खुली गुमराही है। और उसके साथ ही ऐलान कर दिया, अब देखें कैसा जबरदस्त किरदार है, एक तरफ समझा रहे हैं, दूसरी तरफ इन्नी आमंतु बिरब्बिकुम फस्माउन ऐलान कर रहे हैं कि मैं तो तुम्हारे रब पर ईमान ले आया। अब यहाँ पे ये नहीं कहा मेरा रब, बल्कि उनको झंझोड़ रहे हैं, तुम्हारे रब पर ईमान ले आया, यानी मेरा भी है तुम्हारा भी है। फस्माउन, फस तुम मेरी बात मान लो, फस तुम मेरी बात सुनो। फस्माउन नहीं था, यह हरफे इल्लत है, गिर चुका है। फस तुम मेरी बात सुनो, याद रखें कि सबसे पहले सुनना जरूरी होता है, जब इंसान सुनता है ना तो फिर जो है वो मानता है, ईमान लाता है। तो कहा कि फस तुम मेरी बात सुनो तो सही। अच्छा, अब क्या हुआ कि अब वो कौम को समझा रहा है, बता रहा है, और कौम के लोगों ने क्या किया कि मार मार कर उसे जो है वो शहीद कर दिया। कीलदखुलिल जन्ना, अल्लाह ताला कहते हैं कि जब लोगों ने उसे शहीद कर दिया तो उस शख्स से कह दिया गया, कीला जो है ये माजी मजहूल है, उसे कह दिया गया उदखिलिल जन्ना, कि दाखिल हो जाओ जन्नत में। अब आप देखिए कि शहादत नसीब होते ही उस शख्स को जन्नत की खुशखबरी दे दी गई, मौत के दरवाजे से गुजर कर वो दूसरी दुनिया में पहुंचा तो फरिश्ते उसके इस्तकबाल के लिए मौजूद थे। हजरत कतादा कहते हैं कि अल्लाह ने उसी वक्त उसे जन्नत में दाखिल कर दिया और वहां वो जिंदा है और रिज्क पा रहा है। मुजाहिद कहते हैं, ये मुफस्सिर हैं, कि ये बात फरिश्तों ने खुशखबरी के तौर पर कही और फिर कयामत के बाद जब तमाम अहले ईमान जन्नत में दाखिल होंगे तो उस वक्त वो भी जन्नत में दाखिल होगा। और वैसे भी कब्र जो है वो जन्नत के बागों में से एक बाग बन जाती है, या जहन्नुम के गढ़ों में से एक गढ़ा, तो मोमिनों के लिए जन्नत के बागों में से एक बाग बन जाती है। अब यहाँ पे क्या है कि उसके लिए ये खुशखबरी थी कि दाखिल हो जा जन्नत में। قال يا ليت قومي يعلمون, उस शख्स ने कहा काश मेरी कौम को मालूम होता, बिमा غفر لي ربي وجعلني من المكرمين, कि मेरे रब ने किस चीज की वजह से मेरी मगफिरत कर दी और मुझे बाइज्जत जो है वो बाइज्जत लोगों में दाखिल फरमाया। अब आप देखें कि ये मर्दे हक, ये जो रजुल था, रजुलुन मोमिन, अपनी जिंदगी को खतरे में डालकर पैगंबरों की दावत की ताईद की, मुश्किलात में दूर से भागता वाया, आराम से नहीं, ये नहीं सोचा कि बड़ा मुश्किल है क्या करूं इतना कुछ करना पड़ेगा, और ये भी नहीं सोचा कि अकेला हूं और पूरी कौम एक तरफ है, और ये भी नहीं कि आराम आराम से, भागता हुआ, दौड़ता हुआ। बड़ी खैरख्वाही इसके अंदर पाई जाती है, बड़ा इखलास है, और फिर दलाइल के साथ समझाया और फिर अपना अमल का नमूना पेश किया। तो आप देखें कि दाई के लिए जरूरी होता है कि वो खुद जो है वो अमल करने वाला बने। और बहुत से लोग क्या करते हैं कि दूसरों को तो दावत देते हैं लेकिन अमल के मैदान में खुद जो है वो पीछे रह जाते हैं। तो यहां पर जो है ये बताया जा रहा है कि अल्लाह रब्बुल इज्जत जो है वो ऐलान कर रहे हैं कि क्या हुआ कि इस शख्स से कह दिया गया कि जन्नत में दाखिल हो जा, और उसने कहा काश कि मेरी कौम को पता चल जाता कि मेरे रब ने मेरे किस अमल की वजह से मेरी मगफिरत कर दी और मुझे बाइज्जत लोगों में शामिल किया। तो अमल इतना कीमती था कि उसको जन्नत में दाखिल कर दिया गया। तो ये क्या है, ये मर्दे मोमिन के कमाल इखलाक का नमूना है, कमाल दर्जा इखलाक का नमूना है। अब आप देखें कि ऐसा शख्स जिसने कौम की खैरखाही की और कौम ने खैरखाही के नतीजे में उसे मार दिया, अब होना क्या चाहिए था, उसके दिल में तो इनके खिलाफ जज्बात पैदा होने चाहिए थे ना, उनके लिए कोई बद्दुआ करता नहीं, बल्कि ऐसा नेक था, अच्छे किरदार वाला, कि मरने के बाद भी अगर इसके दिल में कोई तमन्ना पैदा हुई तो बस ये तमन्ना थी कि काश मेरी कौम जो है मेरे इस अंजाम, जो नेक अंजाम है, इससे बाखबर हो जाए, मेरी जिंदगी नहीं तो मेरी मौत से ही सबक ले ले कि जो है वो अल्लाह ताला ने मेरे लिए जो है वो क्या नतीजा और क्या रिजल्ट जो है वो तैयार किया है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस शख्स की तारीफ करते हुए फरमाया कि नुसीहा कौमहु हय्यं व मय्यिता, इस शख्स ने जीते जी भी अपनी कौम की खैरख्वाही की और मर कर भी। और हजरत उरवा बिन मसूद रजी अल्लाह अनहो, ये कबीला सकीफ के थे और ये तीर के लगने से शहीद हुए थे, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनके बारे में कहा था कि ये भी ऐसा ही था जैसा कि सूरत यासीन का, सूरत यासीन वाला मर्दे मोमिन। तो क्योंकि उनकी कौम भी लात और मनात की पूजा करती थी और इन्होंने जो है वो हक का पैगाम दिया था, और यहां तक के तीर के लगने से फिर वो जो है वो शहीद हो गए थे। तो ये जो आयात हैं ये बताती हैं कि एक दाई जो है इसका क्या किरदार होता है। तो इससे ये बात पता चलती है कि जब भी अल्लाह का काम किया जा रहा हो और दावत दी जा रही हो तो हमें क्या करना चाहिए कि हमें उस काम में अपना हिस्सा डालना चाहिए, नंबर वन, और नंबर दो, मुश्किलात को जो है वो खातिर में नहीं लाना चाहिए। नंबर तीन, ये बात बहुत अहम है कि बड़ी सरगर्मी के साथ, जुर्रत के साथ, कोशिश के साथ और शौक और लगन के साथ, जैसे यस्सा से ये बात पता चलती है। और नंबर तीन इसके बाद ये बात है कि इखलास हो, कोई और मकसद ना हो। नंबर चार, अपनी अमल का नमूना पेश किया जाए। नंबर पांच, जो है वो दलाइल से समझाया जाए, जैसे आजकल के जमाने में आप दावा करना चाहते हैं तो पावर पॉइंट है जैसे, और अच्छे तरीके से दावत को पेश किया जाए ताकि लोग जो हैं उसको समझें, और मौजूदा जो मीडिया है और जदीद दौर के जो रिसोर्सेज हैं उनका इस्तेमाल करना चाहिए, जो जो भी हो सकता है। और फिर ये के यानी झुटलाने वालों के लिए जो है, या जो दावा को कबूल नहीं कर रहे उनके लिए बद्दुआ नहीं करनी चाहिए, बुरा नहीं सोचना चाहिए, हमेशा उनके लिए खैरखाई चाहनी चाहिए, जैसे कि रसूलों का किरदार रहा और इस मर्द मोमिन का भी। फिर आयत नंबर 28 में अल्लाह रब्बुल इज्जत इनका अंजाम बताते हैं कि वमा अनजलना अला कौमिही मिन बादिही मिन जुंदिम मिन समाई वमा कुन्ना मुनजलीन, इसके बाद उसकी कौम पर हमने आसमान से कोई लश्कर नहीं उतारा। यानी अब यहाँ पे जो कौम है, जो कौम है उसका जो है वो अंजाम बताया जा रहा है, और अल्लाह ताला की तरफ से उनकी बदबख्ती जो है उस पर इजहार अफसोस किया जा रहा है। फरमाया कि इसके बाद इसकी कौम पर हमने आसमान से कोई लश्कर नहीं उतारा। तो वमा अनजलना अल्लाह कौम में ही, और नहीं नाजिल किया अल्लाह कौम में ही उसकी कौम पर, मिन बाद ही इसके बाद, किसके बाद, यानी वो वहां से हिजरत कर गए या फिर उनको जब मौत आ गई, मिन जुंद मिन समाई आसमान से कोई लश्कर, वमा कुन्ना मुनजलीन और हमें लश्कर भेजने की कोई जरूरत भी ना थी। तो यहाँ पे इसके क्या मानी है, अल्लाह ताला कह रहे हैं कि अब कौम के लोगों को क्या चाहिए था, ईमान लाना चाहिए था, लेकिन कौम के लोगों ने तो इनकार किया, रसूलों का भी और फिर जो है इस मर्द मोमिन का भी इनकार किया, उसको शहीद कर दिया। तो अब हमने इस कौम से इंतकाम लेने के लिए फरिश्तों को आसमान से नहीं उतारा, उसका कोई लश्कर नहीं नाजिल किया, वमा कुन्ना मुनजिलीन, और हम नाजिल करने वाले भी नहीं थे, इनकानत इल्ला सैहतन वाहिदतन, नहीं था मगर एक जोर की आवाज। सैहा जो है स्वाद या हा, लकड़ी को जब चीरा जाता है, फाड़ा जाता है, या कपड़े को जब चीरते हैं ना, आप देखें कपड़ा कभी आप दो हाथों से पकड़कर यूं करके फाड़े तो एक चिड़चिड़ाहट की आवाज आती है, तो उसको सैह कहते हैं। तो अल्लाह ताला कह रहे हैं कि यहाँ पे कि सैहतम वाहिदतन, एक जोर की आवाज थी, और ये क्या था, जिब्रील अलैहिस्सलाम ने एक चीख मारी, फाइजा हम खामिदून, और यकायक वो सब बुझ कर रह गए। खामिदून जो है खा मीम दाल, शोले का बुझ जाना, आग का ठंडा हो जाना। तो ये सारे लोग जो के बड़ी जिंदगी की रौनक में थे और बड़े मजे से जिंदगी को बसर कर रहे थे, फिर क्या हुआ, ये ऐसे हो गए जैसे कि शोले बुझे हुए, गोया जिंदगी शोला फिरोजा है और मौत उसका बुझ कर राख का ढेर होना, और मौत उसका बुझकर राख का ढेर हो जाना। तो ये सारे जो थे ये जिब्रील अलैहिस्सलाम की चीख की वजह से सब ऐसे बुझकर रह गए जैसे कि बुझा हुआ कोयला। कोयला जब जलता है खूब दहक रहा होता है ना, इसी तरह इंसान की जिंदगी है कि उसके अंदर बड़ी रौनक होती है, लेकिन जब वो बुझ जाता है तो बिल्कुल ही जो है वो खत्म होकर रह जाता है। या हसरतन अल इबाद, अल्लाह ताला कहते हैं कि अफसोस लोगों के हाल पर, या हसरतन अल इबाद, अफसोस लोगों के हाल पर, मा या ती ही मिर रसूलिन, जो रसूल भी इनके पास आया, इल्ला कानू बिही यस्ताज़ऊन, मगर अफसोस के इन्होंने उसका मजाक ही उड़ाया। अलम यरौ कम अहलकना क़ब्लहुम मिनल क़ुरूनी, क्या इन्होंने देखा नहीं कि इनसे पहले कितनी ही कौमों को हम हिला कर चुके हैं, अन्नहुम इलैहिम ला यरजिऊन, और इसके बाद वो फिर कभी इनकी तरफ पलट कर ना आए, व इन कुल्लुल लम्मा जमीउल लदैना मुहदरून, इन सबको एक रोज हमारे सामने हाजिर किया जाना है। तो यहां पर जो है अल्लाह ताला बता रहे हैं कि अफसोस के ये कौमें जिन्होंने रसूलों को झुठलाया है कि जब मैं इनको पकड़ता हूं तो बस एक चीख एक पुकार और ये बुझ कर रह जाते हैं, अफसोस के जब भी रसूल आए तो इन्होंने इनको झुठलाया। और अब अहले मक्का से कहा जा रहा है कि इन्होंने देखा नहीं कि इनसे पहले कितनी कौमें तबाह हो चुकी हैं और वो इनकी तरफ कभी लौट कर नहीं आएंगे, और फिर इन सबको एक रोज हमारे ही हुजूर जो है वो हाजिर किया जाना है। वह इन, और बेशक कुल्लुन सब, लम्मा जब, जमीउन जमा होंगे, लदैना हमारे पास, मुहदरून ये हाजिर किए जाएंगे। तो इससे जो है वो क्या बात पता चलती है कि अल्लाह रब्बुल इज्जत जो है जब पकड़ते हैं तो फिर खूब पकड़ते हैं। तो प्यारी बहनों ये वाकया सुनाकर कुफारे मक्का को बताया गया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे लिए सच्चे हैं, खैरख्वाह हैं, जिस तरह मर्द मोमिन अपनी कौम का खैरख्वाह था, जिस तरह वो रसूल खैरख्वाह थे, और तुम जो कुछ भी कर रहे हो प्यारे रसूल तुमसे कोई जज्बा इंतकाम नहीं रखते, वो तुमसे दुश्मनी नहीं करते बल्कि तुम्हारी गुमराही से करते हैं, तो तुम क्या करो कि तुम रसूल पर ईमान ले आओ। तो इन आयात में हमारे लिए अमल के उसूल क्या निकलते हैं, उसूल नंबर एक, के जो पैगंबराना मिशन है उसको अपना मिशन बनाया जाए, अल्लाह का पैगाम लोगों तक पहुंचाया जाए। और उसूल नंबर दो के नेकी का काम फैलाने के लिए, पहुंचाने के लिए जो है वो मेहनत करनी चाहिए, अपनी कुव्वतों सलाहियतों को बढ़ाकर, और फिर अल्लाह के दीन को पेश किया जाए। नंबर तीन, जाती गर्ज नहीं होनी चाहिए। नंबर चार, अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी, ये खाकी अपनी फितरत में न नूरी है न नारी है। तो दाई के लिए जरूरी है कि खुद अमल करने वाला हो, ये बहुत अहम बात है। और रसूलों का किरदार जो है, उनकी ये खूबी थी कि जो उन्होंने पेश किया वो खुद अमल करते थे उस पर, और दूसरा वो खिदमत खल्क करते थे, उनकी खुशियों और गमों में शिरकत करते थे। तो हमारे लिए भी यही जिम्मेदारी बनती है कि हम जो है पैगंबराना मिशन को जो है वो अपनाएं। फिर अमल का एक उसूल ये निकलता है कि लोगों के इनकार पर जो है वो उनको बुरा भला नहीं कहना चाहिए और उनके लिए बददुआ नहीं करनी चाहिए। और अमल का एक उसूल ये है कि हर हाल में खैरख्वाही चाहना, और जो है वो अल्लाह ताला हमें उन लोगों में शामिल कर ले जिनसे अल्लाह ताला अपने दीन की खिदमत लेता है। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।